तो उसमें लास्ट टाइम मैंने कवर करने की कोशिश की थी कुछ पॉइंट्स को, लेकिन जो असल नुक्ता था कि जिसके लिए हमने इन आयतों पे बात की थी, और वो थी तौहीद अफ़ाली का कंसेप्ट। क्योंकि कुरान करीम के जितनी भी आयतें, और हमारी भी पूरी कोशिश यही होती है कि उसी स्पिरिट में बात की जाए, लेकिन शायद ज़ाहिर है कि हमारी अपनी नालायकी रुकावट बनती है। वो ये कि कुरान में जितने भी कॉन्सेप्ट्स हैं वो थ्योरेटिकल और प्रैक्टिकल एट द सेम टाइम है। इन्हें कुरान में कोई भी चीज़ इस तरीके से बात की ही नहीं गई है जो महज एक नज़रिए के तौर पर बहस छेड़ी गई है, कि जैसे हमारी बुक्स में अक्सर मिलता है। यानी हमारे जो फॉर एग्जांपल आप दीनी कोर्सेज भी जो कराए जाते हैं, उसमें भी हम कहते हैं कि जी ये अकायद पे बहस हो रही है। यानी फॉर एग्जांपल तौहीद, नबुवत, इमामत, क़यामत, ये अकायद पे बहस है, और उसके बाद अगर फ़िक्ही मसाइल हैं तो ये अमलियात हैं, ये फ़ुरूए दीन अमलियात हैं, उसूल दीन जो हैं वो थ्योरेटिकल हैं। कुरान करीम का अप्रोच टोटली इससे डिफरेंट है। और मैं पूरी कोशिश करता हूँ कि उसको रियलाइज़ कराने की कोशिश करूँ, खुदा करे कि इसमें कामयाबी हो। तो इसमें ये नहीं कि यहाँ भी पिछली दफ़ा हमने जिस मौजू पर तफसील से गुफ्तगू की थी, सूरह अंबिया की आयतों से मिला के इन आयतों को, उसमें ये चीज़ थी इन्हें कि जो एक अहम चीज़ रिकॉलिंग के लिए, कि दीन की जब तबलीग की जाती है उसके बुनियादी तौर से तीन स्टेजेस होती हैं। पहली स्टेज होती है कि मोहब्बत के साथ और दलील के साथ लोगों को दावत देना, ठीक है जी। इन्हें ये पहली स्टेज है, ये सूरह अनाम की जो आयतें हैं, और ये भी हमने आपकी खिदमत में अर्ज़ किया था कि ये ज़ाहरी तौर से हज़रत इब्राहीम अलैहिस्सलाम की ज़िंदगी का पहला दिन था अपनी सोसाइटी के अंदर, अपने लोगों के पास। तो ये पहली स्टेज है, और उसके बाद आखिरी स्टेज वो है कि जब उन्होंने जाके बुत कदे को तोड़ दिया, उनके सारे बुतों को तोड़ दिया, और उनसे बात की, उफ़िन लकुम वलेमा तअबुदून। यानी इससे ये भी एक बात है कि हर वक्त बात मोहब्बत से नहीं की जाती, ठीक है। हर वक्त बात मोहब्बत, जब आप शुरू में लोगों को बात सिखाते हैं, दलील से बात करते हैं, आपको पता होता है कि लोग बेखबर हैं, तो आप मोहब्बत से बात करते हैं। इवन आप उनके झूठे खुदाओं का भी एहतराम कर रहे होते हैं, ठीक है। लेकिन ये चीज़ हमेशा नहीं रहती कि जब हज़रत इब्राहीम अलैहिस्सलाम इस स्टेज से आगे बढ़ते बढ़ते बढ़ते, और उनका आखिरी जुमला जो है अपनी कौम से, वो सूरह अंबिया में उफ़िन लकुम, यानी तुफ है तुम्हारे ऊपर, वलेमा ताबुदून, और उन सब पर भी जिनकी तुम बंदगी करते हो। तो इस बात को भी जहन में रखना है कि हम, जैसे वो कहते हैं ना, कि हम शायद ये समझते हैं कि जो दीन की अप्रोच है वो हमेशा अपीजिंग है, हमेशा मॉलिफाइंग है, ऐसा नहीं है, बल्कि ये इब्तिदा में है, और अगर लोगों को समझाने के बाद, उनको इन पर चीज़ों को क्लैरिफाई करने के बाद भी वो हक़ को कबूल नहीं करते, तो फिर उनके बुतों को तोड़ना है, और आखिर में तुफ उन पर भी, और जिनकी वो पूजा करते हैं उन पर भी, और फिर अजाब। बहरहाल, अच्छा, इसमें जो ख़ास बातें थीं जिसको मैं थोड़ा सा तवज्जो दिलाऊं, कि हज़रत इब्राहीम अलैहिस्सलाम ने पहले सितारा, फिर चाँद, ये देखें पहले कौकब की बात है, फिर कमर है, और फिर शम्स है, और इन तीनों के अंदर एक वर्ड कॉमन है, फलम्मा अफला, यहाँ भी फलम्मा अफला, और इधर फलम्मा अफलत। यानी हज़रत इब्राहीम अलैहिस्सलाम के आर्गुमेंट की जो बुनियाद है वो ये है कि चाहे छोटा हो, यानी कि सितारा नज़र आने में मुख्तसर हो, चांद उससे ज़्यादा बड़ा हो, रोशन हो, और सूरज बहुत बड़ा हो, सबसे रोशन हो, लेकिन तीनों में एक क्वालिटी पाई जाती है कि तीनों गुरूब हो जाते हैं। गुरूब होने का मतलब क्या है कि आपका साथ छोड़ जाते हैं, आपके हमराह नहीं रहते, आपको अकम्पनी नहीं करते। अच्छा, इसमें एक फ़र्क जो तफसीर मीज़ान और दीगर मुफस्सरीन के अंदर है कि उन्होंने हज़रते इस बात को बुनियाद बनाया है कि हज़रत इब्राहीम की तौहीद की लॉजिक ये है कि जो डूब जाए वो रब नहीं होता। अल्लामा तबातबाई ने इस चीज़ को बेस बनाया है कि उन्होंने कहा कि हज़रत इब्राहीम अलैहिस्सलाम ने पहली मंजिल पर इस बात को क्लियर किया कि जो डूब जाए वो मोहब्बत करने के काबिल नहीं होता। اور جو محبوب نہیں ہوتا وہ رب نہیں ہوتا. یعنی کہ تینوں مقامات پر افلا آیا ہے, ڈوب جانا, غروب ہو جانا, تینوں مقامات پر سیم کریکٹرسٹک ہے, لیکن پہلی ہی اسٹیج پر حضرت ابراہیم علیہ السلام نے افول کو محبت سے جوڑا ہے, اور ان کے برہان اور ان کی دلیل کی اصل بنیاد یہ ہے, نہ کہ ڈوب جانا. ٹھیک ہے, یہ زیادہ تر مفسرین نے جو لائن لی ہے وہ یہ لی ہے کہ یعنی کہ ربوبیت کے نہ ہونے کی بنیاد ڈوب جانا ہے, کہ جو ڈوب جائے, جو غائب ہو جائے, جو تمہارے ساتھ نہ رہے, جو تمہارا ساتھ چھوڑ دے, وہ تمہارا رب نہیں ہو سکتا. تو انہوں نے, یعنی جیسے علامہ طباطبائی نے کہا کہ نہیں, حضرت ابراہیم علیہ السلام کے جو لاجک ہے ڈوب جانے سے کو ریلیٹ کر رہے ہیں وہ محب, محبت سے, احبو سے. تو یعنی کہ ربوبیت کے اندر محبوبیت بھی شرط ہے, کہ جو انسان کا رب ہو اسے محبوب ہونا چاہیے, نہ کہ فقط کہ ہم اس بات پہ غور کریں کہ یہ میرے ساتھ رہتا ہے کہ نہیں رہتا. ٹھیک ہے, ایک یہ بات تھی کہ لا احب الافلین, یہ چیز. اچھا, دوسرا اس میں ایک جو بڑا اہم نقطہ ہے اور جو اس وقت وسیع بھائی نے بھی ریز کیا تھا اور بڑا اسٹرائکنگ ہے, کہ تینوں اجرام فلکی کے حوالے سے, یعنی ستارے اور چاند اور سورج کے حوالے سے, حضرت ابراہیم علیہ السلام بظاہر تین مختلف نتیجے دے رہے ہیں. ستارے کے حوالے سے لا احب الافلین, چاند کے حوالے سے لئن لم یہدنی ربی لأکونن من القوم الضالین, یعنی اگر میرا رب میری ہدایت نہ کرے تو میں گمراہ قوم میں سے ہو جاؤں گا. اور سورج کے حوالے سے کہ یا قوم, اے میری قوم, انی بری مما تشرکون, کہ میں بری ہوں, یعنی میں تبرہ کرتا ہوں. اور تبرہ کے معنی بھی ہمیں یہاں سمجھ میں آتے ہیں کہ تبرہ کا معنی کسی کو گالیاں دینا نہیں ہے, بلکہ تبرہ کرنے کا مطلب ہے کہ اپنے رستے کو دوسرے سے جدا کر لینا. ٹھیک ہے, انی بری ان, میں جدا ہوں کس سے, مما تشرکون, جن سے تم شرک کرتے ہو. اس میں جو سب سے خاص بات ہے وہ یہ کہ حضرت ابراہیم علیہ السلام جب گفتگو کر رہے ہیں تو ایک بات کلیئر ہے کہ وہ جانتے ہیں کہ میرا رب ہے کون. وہ حقیقتاً رب کے میننگ کو تلاش نہیں کر رہے ہیں سورج چاند ستارے میں, رب کے مظہر یا مینیفیسٹیشن کو تلاش کر رہے ہیں عالم خارج میں. میری یہ بات سمجھ میں آ رہی ہے؟ یعنی کہ آپ کے پاس کنسیپٹ کلیئر ہے کہ رب کو کیسا ہونا چاہیے, آپ آؤٹ سائڈ ورلڈ میں اس کنسیپٹ کے حوالے سے ایک شخصیت ڈھونڈ رہے ہیں, اور صحیح, انہیں اس کی امپلیمنٹیشن تلاش کر رہے ہیں کہ اس کی امپلیمنٹیشن کیا یہ تارا ہے, کیا یہ چاند ہے, کیا یہ سورج ہے. یعنی کہ جو اگر ہم اس کو اور زیادہ ایکسپینڈ کر لیں اپنے حوالے سے بھی, کیونکہ آج کے دور میں یہ چاند ستارہ پرستش نہیں ہے, تو ہم اس بات کو سوچیں کہ جو روشن ہے, یعنی کہ میں چھوٹی سی مثال دوں کہ جو شاید اس پہ فٹ ہو جائے, ستارے, چاند اور سورج پہ, کہ ہمارے اپنے حلقے میں جو سینٹر آف پاورز ہیں, یعنی ایک سرمایہ دار طبقہ ہے, سرمایہ دار افراد ہیں, یا ہمارے اپنے علاقے میں جو لوگ ہیں کہ جن کے پاس قوت ہے, جو چیزوں کو انفلوئنس کر سکتے ہیں, یہ ستارے کی مانند ہیں. جو ایک حکومت ہے فار ایگزامپل, وہ چاند کی مانند ہے. وہ پاورز جو گلوبلی چیزوں کو کنٹرول کر رہی ہوتی ہیں, ایون یہ حکومتیں بھی جن کے ماتحت ہیں, وہ سورج کی مانند ہیں. ایک بات سمجھی جا سکتی ہے نا, یعنی ایسا ہے یا نہیں کہ جن سے ڈے ٹو ڈے جو اسٹرانگ پاورز ہیں, سرمایہ داران ہیں, کہ جن سے جو ہمارے اوپر متاثر ہوتے ہیں, وہ تارا ہیں, وہ خود ایک حکومت کے ماتحت ہیں, وہ چاند کے طریقے سے. چاند خود ایک, آپ نے کبھی اس چیز کو محسوس کیا, ایک گلوبل سسٹم کے ماتحت ہیں یہ حکومتیں, یہ خود انڈیپینڈنٹ نہیں ہے. وہ گلوبل سسٹم جو ہے وہ سورج ہے. اسی لحاظ سے جب انہوں نے سورج کی بات کی تو مشرک کا لفظ استعمال کیا. یعنی مثال کے طور پر ہمارے لیے اس بات کو آبزرو کرنا کافی آسان ہے کہ جو ہمارے سامنے جو لوگ, یعنی چھوٹے چھوٹے طاقتور لوگ ہیں, یہ بہت جلدی ڈوبتے اور ابھرتے ہیں. हुकूमतों की पावर निस्बतन ज़्यादा है, ज़्यादा स्टेबल है, ज़्यादा अरसे तक रहती है। और जो ग्लोबल पावर्स हैं, फॉर एग्जांपल जो अभी दुनिया के अंदर ग्लोबल पावर्स हैं, वो तकरीबन 100 साल से इसी तरीके के, यानी कि उनके डूबने और उभरने का दौरानिया जो है वो ज़्यादा होता है। तो सबसे ज़्यादा वो कौन सी चीज़ है जो इंसान को शिर्क की तरफ ले जाती है, यानी कि शिर्क क्या मतलब है कि जो खुदाई ताकतों में इंसान को ये मजबूर कर देती है तकरीबन आम इंसान को कि वो उन्हें भी खुदाई कुव्वत में शरीक समझना शुरू कर दे, वो कौन सी चीज़ होगी? सूरज वाले, यानी कि ये ग्लोबल पावर्स के आज इवन मुसलमान भी मोमिन भी वो इस फिक्र से आज़ाद नहीं है कि जो ये ग्लोबल हेजेमनी है इससे हमारे पास आज़ाद होने की कोई तरकीब है या नहीं है, ठीक है। यानी कि ये चीज़ हम अपने तौर से समझ सकते हैं कि ये सूरज जो है ये किस तरफ ले जा रहा है? शिर्क की तरफ ले जा रहा है। ये जो उसके अंडर में चांद का क्या चीज़ है? चांद जो है वो सूरज की वजह से रोशन है, तो जो उसके ज़ैल में हैं, उसके ज़ेरे साया हैं, वो क्या करेंगी? वालीन, वो गुमराह करने का सबब है, गुमराही का सबब है, गुमराही का वसीला ज़्यादा है। और उसके बाद जो छोटे छोटे हैं वो मतलब समझ लें कि वो इतना ज़्यादा इन्फ्लुएंशियल नहीं है, और जो भी इंसान थोड़ा बहुत अक्ल और समझ रखने वाला है वो फौरन उनके डूब जाने को देख लेता है और इस नतीजे पर पहुंच जाता है कि मैं इनको नहीं चाहता या मैं इनसे मोहब्बत नहीं करता। ये एक एहतमाल जी,
मैं एक सवाल इसमें ये जो हजरत इब्राहिम की फिक्र रखने वाले लोग हैं तो वही लोग इस सिस्टम को फिर खत्म कर सकते हैं,
बिल्कुल उलट सकते हैं। बुत शिकनी शेवा इब्राहिमी है, यानी कि जैसे एक साहब हैं हमारे पाकिस्तान में बड़े बहुत अच्छे लायक आदमी हैं, जावेद इकबाल अमीरी, वहाँ डिपार्टमेंट ऑफ फ़िलासफ़ी में कराची यूनिवर्सिटी में होते हैं। उनका एक जुमला बहुत पहले उन्होंने कहा था और मुझे बहुत इन्हें आज तक मेरे दिमाग में बिल्कुल चिपक के रह गया कि आगा खुमैनी के लिए ये जुमला आम तौर से लोग नहीं इस्तेमाल करते। उन्होंने कहा था ये इस दौर का इब्राहिम है, ये शख्स हमारे दौर का इब्राहिम है कि जो जितने जितने बुत बने हुए थे उसने ये बुत तोड़े। यानी वो बुत कौन से थे हकीकी मानों में कि जिसने जिसके आगे इंसान जाहिरी तौर से नहीं लेकिन कम से कम फिक्री तौर से तो सभी माथा टेक रहे थे वहां पे इन ग्लोबल पावर्स की, उससे इस उस बुत को तोड़ा इसने कि ला शर्किया वला गर्बिया और जो शैतान बुजुर्ग और ये सारे नारे बुलंद किए। तो बिल्कुल दुरुस्त आपने कहा, और यही चीज़ जो अब बात मैं कंक्लूड करूं कि यही चीज़ हज़रत इब्राहीम अलैहिस्सलाम ने जो तौहीद अफ़ाली के लिहाज से जो चीज़ दी है जिसे हम कहते हैं पैराडाइम शिफ्ट, कि देखें जब तक इंसान फ़कत रब को ढूंढता है, यहाँ पर रब हाजा रब्बी और हाजा रब्बी, यानी किस को तलाश कर रहे हैं? रब को तलाश कर रहे हैं। रब को कभी तारे में देख रहे हैं, कभी चांद में देख रहे हैं, कभी सूरज में देख रहे हैं। रब कौन है? रब किसे कहेंगे? जो मेरी परवरिश करता है, जो मेरी जरूरियात को पूरा करता है, जो मुझे गाइड करता है। फॉर एग्जांपल हजरत इब्राहिम अलैहिस्सलाम ने जो यहां से जो पूरा शिफ्ट किया है मेंटल प्रोसेस को, थिंकिंग प्रोसेस को, वो इस आयत में आके किया है 79 में। आप थोड़ा सा गेस कर सकते हैं कि ये बेसिकली हजरत इब्राहिम कहां से कहां लेके गए, और यही असल नुक्ता है तौहीद अफाली का।
इन चीज को खल्क किया जो तुम्हें मतलब सस्टेनेंस दे रही है सूरज हो या, तो उस तरह उन्होंने डायरेक्शन चेंज की कि भाई इनको नहीं, इसको जो जिसने खल्क किया वो सारे जो चांद सूरज हैं उनके ऊपर कौन है जिनको तुम इतना प्यार कर रहे हो?
यानी इसमें जो सबसे पहला जुमला है ना वज्जह, तो दैट इज द की कि इंसान, ज़्यादातर इंसान अपनी ज़िंदगी में सिर्फ उस हस्ती को तलाश करते रहते हैं जिससे उनकी ज़रूरियात पूरी हो जाएं। یعنی صرف ربوبیت کو ڈھونڈ رہے ہیں کہ مجھے یہ مسئلہ ہے زندگی میں, میری یہ پرابلم ہے, میری یہ پرابلم ہے, میری یہ پرابلم ہے. وہ پرابلم کس ذریعے سے سالو ہو سکتی ہے؟ وہ اس کا رب ہے. اور رب کی تلاش میں کبھی ڈوبنے ڈوب جانے والوں کے گود میں جا کے بیٹھ جاتے ہیں, کبھی گمراہ کرنے والوں کے پیچھے لگ جاتے ہیں, کبھی مشرکین کے رستے پہ لگ جاتے ہیں. اصل چیز فقط تلاش رب نہیں ہے بلکہ جہت حیات ہے. What direction do you take in your life? کہ زیادہ تر افراد اپنی زندگی میں صرف اس کے پیچھے ہیں. یہ بات درست ہے یا نہیں؟ کہ خالی اس کے پیچھے ہیں کہ جو میرے مسئلے کو حل کرے, جو میری زندگی کی پرابلمس کو, یعنی میرا رب کون ہے, میرا رب کون ہے. اب اگر اب آپ اس لحاظ سے دیکھیں, یہ سرمایہ دار ہے, یہ میرے پرابلم کو سالو کر سکتا ہے, میں اس کے پیچھے چل پڑا. یہ گورنمنٹ کی طاقت ہے, یہ حکومت کی طاقت ہے, یہ میری پرابلمس کو سالو کر سکتی ہے, یہ میرا رب ہے. یہ گلوبل پاورز ہیں جیسے ہم ہیں, ہم اسی طریقے سے بھاگ رہے ہیں کہ جناب اس کے پاس چلے جائیں کہ جو ہمارے لیے مطلب یہ مادی زندگی کو اچھا کر دے, ہماری ضروریات کو پورا کر دے, ہمارے مسائل, ہم اس کے پاس چلے گئے.
تو اس سبجیکٹ آف سرچ ہے, اس چیز کو متوجہ کروایا ہے حضرت ابراہیم نے, کہا کہ یہ نہیں, یہ ہے, اس کو
شفٹ کر. جہت حیات, انی وجہتو, آئی ایم ٹیکنگ دا ڈائریکشن. اب وہ ڈائریکشن کون سی ہے؟ للذی فطر السماوات والارض, کہ میں نے ان تمام چیزوں کو, کیونکہ میں نے اس بات کو دیکھ لیا کہ جو مخلوق ہے وہ ڈوب جانے والی ہے, جو ڈوب جانے والا ہے وہ لائق محبت نہیں ہے, جو لائق محبت نہیں ہے وہ ربوبیت کا فریضہ بھی انجام نہیں دے سکتا. کیا محقو, ٹھیک ہے؟ تو یعنی کہ اگر مجھے اپنے رب کو بھی تلاش کرنا ہے تو اس ہستی میں تلاش کرنا ہے کہ جیسے ابھی آپ نے کہا کہ جو ان تمام کی بنیادوں کا پیدا کرنے والا ہے, نہ کہ ان کا خالق ہے. فطر السماوات والارض, ٹھیک ہے؟ یہ ہے توحید افعالی کی کہ ہم سب جب تک اپنی زندگی میں فقط اپنی ضروریات کے پیچھے بھاگتے رہیں گے, رب کے نام پر یا مشرک ہوں گے یا گمراہ ہوں گے یا ڈوب جانے والوں کی پرستش کر رہے ہوں گے. اگر واقعاً توحید کی طرف آنا ہے تو انی وجہتو, اس بات کو سوچو, اس بات کو سمجھو کہ تمہاری ڈائریکشن آف لائف کیا ہے, تمہارا آبجیکٹو کیا ہے, تمہارے سامنے گول کیا ہے, تم کس طرف حرکت کر رہے ہو, تم اپنی زندگی کو کس سمت میں لے کے جا رہے ہو. اور اس چیز کو ابراہیم علیہ السلام نے بیان فرمایا کہ تم کدھر بھی جاؤ, میں نے اپنے رخ کو موڑ لیا ہے کس کی طرف, میں نے اپنی جہت کو کس جہت سے ملا لیا ہے, اس کی جو فطر السماوات والارض ہے, جو آسمانوں اور زمین کی بنیادوں کا پیدا کرنے والا ہے, ان کی حقیقتوں کا خالق ہے. کس طریقے سے میں نے موڑ لیا ہے؟ حنیفاً. حنیف کا مطلب کیا ہے؟ کہ میں ڈیویٹ نہیں ہوتا دائیں اور بائیں, میں بالکل مضبوطی کے ساتھ اپنے رستے پہ کھڑا ہوں.
آپ کی یہ بات سے ابھی ایک سوچ گزری ہے میرے ذہن سے جی. کہ جتنی بھی مطلب ابھی تک ہم نے محنت کی ہے, پڑھائی کی ہے, انجینئرنگ کی ہے, ہمارے نے آئی ٹی کا کچھ کیا ہے, تو وہ بیسکلی ان پریپریشن ٹو سپورٹ دس سسٹم یہ ہو گیا نا, یعنی آپ مان لے کیٹیگریزم ہے, تو ان کے لیے ابھی تک ایسا لگ رہا ہے ان کے لیے یہ پوری محنت کی گئی ہے.
نہیں ٹھیک ہے, ہم یہ مان لیتے ہیں کہ بھائی اپنی ضروریات کے لیے کی ہے, لیکن ہم سب ایسے ہی ہیں نا کہ بیسیکلی ہم اپنی ضروریات کے پیچھے ہیں نا. یعنی ہم جو سرپرست چاہ رہے ہیں, ہم جس ہستی کی طرف اپنا رخ کر رہے ہیں, وہ کس بنیاد پہ کر رہے ہیں؟ جو میری ضروریات کو اچھے سے پورا کر دے.
یعنی آپ کا ڈائریکشن اس طرف
جی, اور اس لحاظ سے ٹھیک ہے کہ جو میری ضروریات پوری کرتا ہے وہ میرا رب ہے. لیکن ان تین آیتوں میں حضرت ابراہیم علیہ السلام رب کے حوالے سے ہی تین گڑھوں کا ذکر کر رہے ہیں کہ لوگ رب کو تلاش کرتے ہیں اور ان تین میں سے کسی ایک گڑھے میں گر جاتے ہیں. یعنی اگر بالکل ٹاپ لیول پہ جا کے دیکھتے ہیں تو شرک ہے, کہ جیسے آج ہم کیا ہم سمجھتے ہیں، انہیں واقعی یہ شرک ہے کہ ہم یہ سمجھتے ہیں کہ بھئی دنیا کا جو نظام چل رہا ہے، ہم سب اپنے دل کی گہرائیوں میں جھانک کے دیکھیں یہ چیز ہے یا نہیں ہے، کہ یہ گلوبل پاورز ہی کی مرضی سے چل رہا ہے. مطلب کیا ہم اس بات پر حقیقی ایمان رکھتے ہیں کہ خدا اس نظام کو چلا رہا ہے، یا خدا کے قوانین اس پر اوپر ہیں؟ نہیں ہے. یعنی کہ وہ چند مٹھی بھر افراد ہیں جو اس کے خلاف کھڑے ہیں اور لڑ رہے ہیں اور جنگ کر رہے ہیں اور جہاد کر رہے ہیں، مطلب شاید ان کا ایمان وہ ہو کہ وہ اس استقامت کے ساتھ موجود ہیں، ہمارا تو نہیں ہے. کیونکہ پریکٹیکلی ہم کیا کر رہے ہیں، پریکٹیکلی ہم اسی سسٹم سے ہی اپنی تمام ضروریات کو وابستہ سمجھ رہے ہیں. یہی ہے نا،
کئی بار حیدرآباد ہوتی لوگوں کی، جیسے مان لیا انہوں نے کہا کہ فرسٹ آف یا جو روزے رکھتے ہیں لوگ 13, 14, 15 یا پہلی رمضان، مطلب کسی بھی مہینے کی پہلے کو روزہ رکھتے ہیں، اور صرف نیت یہ ہوتی ہے کہ ہمیں 70 سال کا ثواب ملے گا یا اتنا ثواب ملے گا. مطلب یہ تو یہاں پہ ظاہر بات ہو رہی ہے کہ ہمارا انٹینشن یہ ہے کہ ہم یہ کر لیں تاکہ ہمیں اتنا ثواب مل جائے، نہ کہ اس حق کی یعنی اللہ کی کی عبادت میں ہم کریں، ثواب کو نہ اپنے بیک اینڈ میں رکھیں کہ ہمیں ثواب ملے گا، ملے گا ضرور.
یہ سب وہی شرک والی کیفیت، یہ شرک ہے، لیکن ایسا شرک کہ شاید خدا جس کو قبول کر لے ہماری کمزوری کو دیکھتے ہوئے. اس کا بڑا اچھا اس نے لکھا تھا وہ ممتاز مفتی، پتہ نہیں آپ لوگوں نے کبھی پڑھا ہو یا نہیں، قدرت اللہ شہاب اور ممتاز مفتی، ان لوگوں نے تھوڑا صوفیانہ اس پہ لکھی ہیں کتابیں. تو ممتاز مفتی نے حج کے اپنے سفر پہ کتاب ان کی ہے لبیک، اور اس میں انہوں نے یہی کہا ہے کہ جب میں حج ختم کر کے واپس جا رہا تھا، جب ارکان حج تمام ہو گئے، تو تمام حاجی خوش خوش مکے سے پلٹ رہے تھے کہ سب نے اپنے اپنے بیگ بھر لیے تھے ثواب سے اور جنت کی نعمتوں سے، اور سب اچھلتے کودتے جا رہے تھے. تو اس وقت میں نے کعبے کے دروازے پر ایک بوڑھے کو دیکھا کہ جو وہاں پہ بیٹھا تھا بہت افسردہ، اور وہ ان سب لوگوں کو جاتے ہوئے دیکھ کر یہ سوچ رہا تھا کہ کیا ان میں سے کوئی میرے لیے بھی آیا تھا. تو یہ تقریباً وہی بات ہے جو آپ کہہ رہے ہیں نا، یعنی کہ اس تمثیل میں کہ یہ اتنے سارے لوگ جو بیت اللہ کا طواف کرنے کے لیے آتے ہیں، ان میں سے کوئی اللہ کے لیے بھی آتا ہے؟ یا سب وہی
عید الاضحیٰ میں بھی جی بڑی بڑی رانے
تو یہ بات پک کی آپ نے، یہ اصل نقطہ ہے. جب تک ہم یعنی توحید افعالی اور توحید کے نام پر مشرکانہ زندگی، جس کو سورہ یوسف میں کہا گیا ہے کہ سورہ یوسف کے آخر میں یہ آیت بالکل کلیئر ہے، وما یؤمنو اکثرہم باللہ الا وہم مشرکون، کہ ان میں سے اکثریت ایمان نہیں لاتی مگر یہ کہ وہ مشرک ہیں، یعنی مومنین مشرک ہیں، اور مومنین میں سے بہت تھوڑے سے افراد ایسے ہیں کہ جو حقیقتاً موحد ہو پاتے ہیں. اور جیسے میں نے بار بار کہا کہ قرآن کی نظر میں تھیوریٹیکل یا آئیڈیلسٹک توحید کوئی چیز نہیں ہے، بلکہ توحید ہے ہی جو انسان اپنی زندگی میں امپلیمنٹ کرے یا جو انسان کی زندگی سے ظاہر ہو. اس کی یہ ہے ان آیتوں میں کہ فقط تلاش رب نہیں، بلکہ انی وجہ تو وجہی للذی، کیونکہ ابراہیم علیہ السلام یہ نہیں کہہ رہے کہ میرا رب وہ ہے کہ جو آسمان اور زمین کا خالق، انہیں تم سب مشرک ہو جو فلاں 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 کی پرستش کرتے ہو، میرا رب وہ ہے کہ جس نے آسمان اور زمین کو پر... نہیں یہ نہیں کہا، انی وجہ تو میں نے اپنی جہت کو ملا لیا، موڑ لیا اس کی جہت کے ساتھ کہ جس نے آسمان اور زمین کے فطرت کو پیدا کیا، حنیفاً اس حالت میں کہ میں بالکل اپ سٹریٹ اپ رائٹ ہوں، میں نہ دائیں طرف جھکتا ہوں نہ بائیں طرف جھکتا ہوں، وما انا من المشرکین، اور اس نہ کسی شرک سے میرا کوئی تعلق ہے. ٹھیک ہے، یہ اصل وہ بات تھی کہ جس تک آپ کو لے جانا تھا توحید کے حوالے سے. تو میں سمجھتا ہوں کہ انشاءاللہ یہ بات
جی جی اس میں یعنی इसमें एक छोटा सा सवाल ये है कि जैसा लाइन कहाँ खींचे, यानी अब मान लें अदील भाई हमें कह रहे हैं जाओ बेटा चाय ले आओ, तो मैं सोच रहा हूँ कि अरे हमें हुक्म दे रहा है, हम सिर्फ हुक्म अल्लाह से लेता हूँ।
नहीं, इसमें जो कल भी हम बात कर रहे थे कि बेसिकली अल्लाह का मतलब कोई अल्लाह की पर्सनैलिटी नहीं होता है। इस चीज़ पर मैंने काफ़ी ज़्यादा बहस की है कि खुदा एक हकीकत है ना कि शख्सियत है। और जिस किस्म से वहाबी हजरात जहाँ पे प्रॉब्लम में आ जाते हैं कि वो खुदा को एक पर्सनैलिटी समझकर और दीगर सारे पर्सनैलिटीज से उनका टकराव करना शुरू कर देते हैं, ठीक है, ये नहीं, बल्कि आप इस चीज़ को देखेंगे कि जो कुछ भी हो रहा है वो खुदा के हुक्म और हुज्जत खुदा की सीरत और सुन्नत के मुताबिक है या नहीं है। यानी फॉर एग्जांपल आप मेरी बात सुन रहे हैं, अगर आप मेरी बात हुक्म खुदा के मुताबिक सुन रहे हैं या उसकी तामील में सुन रहे हैं, आपका अमल तौहीदी है। और अगर यही बात कोई किसी और मनफात के लिए, दुनियावी मनफात के लिए सुन रहा है या इसलिए कि मैं किसी पर बढ़ाई जताऊंगा, यह शिर्क है। सेम थिंग जो है ना, एक लिहाज से तौहीद हो जाती है, एक तरफ शिर्क हो जाती है।
तो इसमें हम ये कह सकते हैं कि इफ हमारी जो मर्जी है या जिस तरह आपने तीन जड़ों का बताया, अगर दी अल्टीमेट गोल इज इन लाइन टुवर्ड्स अल्लाह
जी,
तो हम उसको फॉलो करें,
तो आप हर चीज तौहीद है।
तौहीद है, तो वही इनकी बात का जवाब आता है कि जो हम दुनिया में भी एजुकेशन लेते हैं, हम काम करते हैं, अगर हमारा अल्टीमेट गोल यही हो कि इस एजुकेशन, काम, सैलरी पे से हम अपने आप को उस मकाम पे ले जाएं कि हम अल्लाह से करीब हो सके, तो देन एवरीथिंग इज इन लाइन
जी। लेकिन उसमें सिर्फ एक वर्ड ऑफ कॉशन कि ये डिसीशन मेकिंग की अथॉरिटी खुदा ने हमको और आपको नहीं दी है कि कौन सी चीज़ हमें खुदा तक ले जाएगी। यानी फॉर एग्जांपल मैं ये फैसला करूँ कि जनाब मैं तो 10-12 घंटे जॉब कर रहा हूँ और इतने डॉलर कमा रहा हूँ और मैंने ये नियत कर ली कि मैं इससे खुदा तक पहुँच जाऊँगा, नहीं, बल्कि जो हमसे कहा गया वो ये कि हमें खुदा ने किताब दी और मासूम अता किए, कि खुदा की जहत जो है वो किताब और सुन्नत मासूम है। खुदा की जहत कोई ऐसी नहीं कि मैं कहूँ आसमान की तरफ मुंह करके मैं चलना शुरू हो जाऊँ, बल्कि खुदा जो हमने सिरात मुस्तकीम पे भी बहस की थी सूरह हम्द में, कि हमें इस बात को हर वक्त देखना पड़ेगा कि मेरी जिंदगी वही इलाही और सीरत मासूम से कितनी अलाइन है। दैट इज वजही लिल्लज़ी फतरा समावात वल-अर्ज़, ये नहीं कि इसका डिसीशन मैं ले लूँ, ठीक है। तो अब मुझे ये देखना पड़ेगा कि मेरी जॉब, मुझे उस हद तक अपनी जॉब में इन्वॉल्व होना है कि जिस हद तक मेरी जॉब मुझे इस लाइन पे रखती है,
आपकी जरूरियात पूरी
होगी, मुझे इस लाइन पे रखती है। यानी कि जिस वक्त मैं यहां से हटा, जिस वक्त कुरान और पैगंबर और आले पैगंबर के रास्ते से हटा, बात खत्म हो गई।
तो ये चेक्स एंड बैलेंसेस
बिल्कुल
हैज टू बी इन प्लेस एट एवरी
जी जी और इसलिए मारिफत जरूरी है। इन्हें जब हम बार 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 कहते हैं भाई कुरान सीखो, कुरान समझो, सीरत मासूम जानो, इसलिए कहते हैं कि जब वो चीज़ आपको समझ ही में नहीं आएगी, यानी बेसिक रूल्स, प्रिंसिपल्स, ऑब्जेक्टिव्स ही समझ में नहीं आएंगे, तो आप डायरेक्शन क्या लेंगे फिर? डायरेक्शन किस किस चीज़ की लेंगे?
उसकी अलाइनमेंट के लिए
जी।
मेरा एक सवाल
जी,
बस 2-4 मिनट जी। मैं बदातुल जब से इस दर्स में शामिल हुआ, पहले भी आयतें याद थी, लेकिन जिस तरह से आपने एक्सप्लेन किया, फिर तफसील भी पढ़ी, तो उससे जो है ना मतलब निकल के आता है कि लाइफ में कैसा करना चाहिए। लेकिन हमें जो हमारे राष्ट्र हैं वो भी नहीं बता।